यमन की संगलाख चटाने। चौथी किस्त, यमन की मजलूम आवाम और अंसारुल्लाह की इस्तकामत और पायदारी। यमन अपनी इज्जत के बारे में हरगिज कोई समझौता नहीं करेगा। यमन की तहरीक अंसारुल्लाह के सरबरा अब्दुल मलिक बदरुद्दीन हुसी ने ये जुमले उस वक्त पूरी दुनिया को सुनाए जब सऊदीया की तरफ से यमनी अवाम की सरजमीन और जानोमाल पर जारहियत को 2 साल गुजर रहे थे। ये वो जंग थी जिसके बारे में सऊदीया ने दावा किया था कि बहुत जल्द ही अंसारुल्लाह को शिकस्त देकर यमन के मुस्ताफी सदर अब्दुलरब मंसूर हादी को वापस इक्तदार पर लाकर ख़त्म हो जाएगी। 26 मार्च 2015 में सऊदीया ने यमन पर अपनी जारहियत का आगाज करके यमन के अंदर और बाहर, खित्ते के अंदर और दुनिया में सारी कौमों समेत हुकूमतों को हैरतज़दा कर दिया। अब्दुलरब मंसूर हादी जो कि अगले मरहले में खुद भी हमला आवरों के लिए एक मोहरा बन गया और उन्होंने उसे इक्तदार पर वापस लाने के बहाने को पेश करके यमन के खिलाफ अपने हमले को जवाब फराहम किया था, वो खुद भी इस हमले पर हक्का बक्का रह गया। अमेरिका के वाशिंगटन से यह ऐलान हुआ कि ये ऑपरेशंस वहां तैयार किए गए और वहीं पर इनकी मंसूबाबंदी भी हुई है। इस बात ने इसलिए बहुत सारों को हैरतज़दा कर दिया क्योंकि यमनी कौम की जानिब से हरगिज़ किसी किस्म का इकदाम नहीं हुआ था और कुछ ऐसे हालात भी पेश नहीं आए थे ताकि खित्ते के माहिरीन और मुबस्सरीन पहले से इन हालात की बिना पर यह अंदाज़ा लगा सकें कि बहुत जल्द इस मुल्क पर कोई हमला होने वाला है। यमनी अवाम, ग्रोहों और सियासी महाफिल की कैफियत कुछ ऐसी थी कि सब यमन के अंदरूनी हालात जैसा कि मौजूदा मसाइल, कौमी गुफ्तगु और अंदरूनी माशी और सिक्योरिटी के मसाइल की जानिब मुतवज्जा थे और उन्हें पूरे खित्ते में जारी हकायक के बारे में दकीक और हतमी खबर नहीं थी। हालांकि अमरीका और सऊदीया ने यमनी कौम की हालत ज़ार और उनकी कलील सहूलियात, सख्त हालात और यमनियों के माशी और सियासी मसाइल और मुश्किलात से फ़ायदा उठाने की खूब तैयारी कर रखी थी और इन बाकी मसाइल और मुश्किलात को अपने मुनाफे तक पहुंचने की सीढ़ी तसव्वुर की थी। यहां तक कि सऊदीया ने बाकायदा ऐलान कर दिया था कि 2 हफ्तों या 1 महीने के अंदर अंदर जंग को सरंजाम तक पहुंचाकर पूरे मुल्क पर यानी सरजमीन यमन पर मुसल्लत हो जाएंगे। लेकिन आज इस जंग के आगाज से तकरीबन 3 साल गुजरने के बाद भी वो दावेदार ना सिर्फ ये कि अपने मकासद तक नहीं पहुंच पाए बल्कि बहुत सारे माली खसारे और डिप्लोमेटिक मसाइल से भी दोचार हो गए हैं और जिस चीज ने इन जारहीन के अंदाजों, ख्याल सराइयों को गलत साबित कर दिया है वह है यमनी कौम की सरापा मजाहमत और वहां की अवाम का तहरीक अंसारुल्लाह के साथ इत्तेहाद और यकजहती। अंसारुल्लाह यमनी हूसियों की सियासी और अस्करी शाख है जिनकी सरगर्मियों का मरकज सिर्फ और सिर्फ सादा था, लेकिन अवाम के बेहद ख्वाहिश पर इनकी सरगर्मियां रफ्ता रफ्ता पूरे यमन में फैल गईं, क्योंकि अंसारुल्लाह की अखलाकी खासियत यह है कि एक तरफ से लोगों के कंधों से कंधे मिलाए हुए हैं और दूसरी तरफ पूरे यमन के इत्तेहाद के लिए कोशां हैं। यमनी कौम की मुजाहमत और पायदारी के हजारवें दिन की मुनासिबत से तहरीक अंसारुल्लाह के लीडर ने मुनक़दा इज्तमा से अपने खिताब में बहुत से अवामिल को इस पायदारी के लिए अहम समझा। पहला, खुदा और इसकी मदद पर भरोसा, क्योंकि यमनी कौम मुसलमान है जो कि इस्लामी असील और रिश्तेदार पहचान की मालिक है। दूसरा, शहदा और इनके खानदानों समेत जख्मियों और मैदान जंग में लड़ने वाले जंगजुओं की पायदारी और मुजाहमत। तीसरा, यमन के शहरी व देहाती सब लोगों का सब्र व बर्दाश्त, इसके बावजूद के मुसलसल बमबारी हो रही है और माशी मुश्किलात जो कि जारह फोर्सेस की यमनी सेंट्रल बैंक के खिलाफ की गई साजिश के बाद पहले से ज्यादा बढ़ गई हैं। चौथा आमिल, यमन के असली मराकज में अंदरूनी इत्तेहाद और यकजहती से काम लेना। पांचवा आमिल जिसने इस पायदारी की भरपूर मदद की है वो है तमाम अहरार जैसे कि रब्बानी, बेदार और जिम्मेदार उलमा और समाजी सरगर्म अफराद समेत कबाइल के बुजुर्गान और संजीदा तबके के साथ साथ दीगर तमाम बा असर अफराद का लोगों के साथ उठना बैठना। और आखिरी चीज जिसने इस मुजाहमत को खूब रौनक बख्शी है, यमनी कौम की तारीखी जड़ें हैं, वो कौम जो अपनी असलियत, अखलाक और अकदार पर डटी हुई है और आज़ादी और हुर्रियत की ख्वाहां है। सैयद अब्दुल मलिक बदरुद्दीन ने अपने बयान के आखिर में सऊदीया को मुखातिब करके कहा, अमेरिका और इसराइल वही हैं जो कभी भी تمہارے بھی خلاف کھڑے ہو سکتے ہیں تاکہ آخرکار تم کو بھی اپنے راستے سے ہٹا دیں۔ اور ماضی میں بھی کچھ ایسے افراد تھے جنہوں نے امریکہ کی تم سے زیادہ خدمت کی، لیکن آخرکار اسی امریکہ کے ہاتھوں۔ لہذا تاریخ سے عبرت حاصل کرو اور خود کو اس دلدل سے نکال لو۔ یمنی فوج اور انصار اللہ کی میزائل توانائی میں ترقی اور کامیابیاں۔ 4 نومبر 2017 کو ریاض کے قریب واقع ملک خالد ایئرپورٹ میں دھماکے کی آواز نے سعودیہ اور یمن کی جنگ کا رخ موڑ دیا۔ وہ جنگ جس کے بارے میں سعودی فوج کے ترجمان الاسیری نے دعویٰ کیا تھا کہ اس جنگ کے پہلے ہی ہفتے میں وہ اپنے مقاصد حاصل کر کے اسے ختم بھی کر دیں گے۔ آج سعودیہ کی یمن پر جارحیت کے 3 سال سے زائد گزر رہے ہیں، اس کے باوجود کہ سعودیہ نے یمنی عوام کے خلاف ہر قسم کے غیر قانونی اسلحوں اور کلسٹر بموں کا استعمال کیا اور تمام عالمی قوانین کی خلاف ورزی کی، لیکن پھر بھی سعودیہ آج تک نہ صرف اپنے مقاصد حاصل نہیں کر پایا ہے بلکہ اب تو سعودیہ کا کونا کونا بھی یمنی میزائلوں کی رینج میں آ گیا ہے۔ انصار اللہ نے ریاض کی طرف برکان 2 نامی بیلسٹک میزائل فائر کر کے یہ ثابت کر دیا کہ میزائل قوت کے حوالے سے سعودیہ کے لیے سخت مشکل کا باعث ہے۔ ان کے مقابلے میں سعودیہ نے مشہور اور نامی گرامی پیٹریوٹ سسٹم سے 5 میزائل فائر کیے، جس کے نتیجے میں وہ آخرکار یمنیوں کے صرف ایک ہی برکان 2 میزائل کو گرا پائے۔ پیٹریوٹ امریکہ کے مشہور ترین میزائل ڈیفینس سسٹموں میں سے ہے، جو کہ پینٹاگن نے سال 2016 میں سعودیوں کو بھاری رقم کے بدلے میں فراہم کیا۔ سعودیوں نے اس سسٹم کے 5 میزائل صرف 1 میزائل کو ہدف بنانے کے لیے فائر کیے، اور جن 5 میزائلوں کی کل لاگت $1.5 کروڑ تھی، حالانکہ یمنیوں کی طرف سے فائر کیے گئے اس 1 میزائل کی قیمت اگر بہت بھی مہنگی ہو تو تقریباً $10 لاکھ بنتی ہے۔ لہٰذا اگر اس حساب سے یمنیوں کے اس طرح کے چند میزائل بیک وقت فائر کرنے کی صورت میں سعودی کیا کر پائیں گے؟ حقیقت یہ ہے کہ پیٹریوٹ میزائل ڈیفینس سسٹم کا انیکٹیو یعنی غیر فعال ہو جانا یمنی فوج اور انصار اللہ کے لیے سعودی عسکری اتحاد کے خلاف جنگ میں بہت بڑا کارنامہ اور کامیابی مانی جاتی ہے۔ اسی طرح یمنی میزائلوں کی رینج کو مد نظر رکھتے ہوئے سعودیہ کے جنوب میں ملک خالد ایئر بیس، سعودیہ کے مشرق میں ملک عبدالعزیز ایئر بیس، حائل ایئر بیس اور شہزادہ سلطان ایئر بیس بڑی آسانی سے یمنی فوج اور انصار اللہ کے میزائلوں کی رینج کے اندر آتے ہیں۔ یمن میں بیلسٹک میزائلوں کے اسلحہ خانے کی کیفیت شمالی یمن اور ڈیموکریٹک ریپبلک آف ساؤتھ یمن کی طویل جنگ سے وابستہ ہے۔ دونوں یمن ان میزائلوں کو مزاحمتی اسلحے کے طور پر اسٹور کرتے تھے۔ علاوہ بری بیلسٹک میزائلوں کی ترقی یافتہ ٹیکنالوجی، جو کہ علی عبداللہ صالح کے دور میں یمنی فوج کے ہاتھ میں تھی اور اب انصار اللہ کے ہاتھ میں ہے، جیسا کہ توشکا میزائل، جسے نیٹو کی زبان میں SS-21 اسکارپ کہتے ہیں۔ یہ ایک ٹیکنیکل بیلسٹک میزائل ہے جسے سابقہ سوویت یونین نے بنایا تھا۔ اسکٹ بی اور اسکٹ سی نامی بیلسٹک میزائل، جس کے 15 عدد میزائل عبداللہ صالح نے شمالی کوریا سے خریدے تھے، یہ یمنیوں کے پاس سب سے بنیادی اور اہم میزائل ہے۔ اور SAM-2 میزائل، وہ میزائل ہے جو اس سے پہلے تک یمنی فوج کے ہاتھ میں تھا، اب انصار اللہ نے اسی میزائل میں تبدیلی کر کے زمین سے فضا کے بجائے زمین سے زمین پر مار کرنے والے میزائل میں بدل دیا ہے، اور اس کا نام قاہر 1 رکھ دیا ہے، جو کہ ایک بیلسٹک میزائل ہے۔ S-75، جس کا نیٹو نام SAM-2 ہے، یہ ایک میزائل سسٹم ہے جسے 70 کی دہائی میں سوویت یونین نے بنایا اور یمنی فوج کے حوالے کر دیا گیا۔ نیشنل انٹرسٹ نے یمن کے پاس بیلسٹک میزائل آنے کے بارے میں لکھا ہے، پچھلی دہائیوں میں یمنیوں نے جو میزائل سوویت یونین اور شمالی کوریا سے حاصل کر لیے تھے، اس سے انہوں نے طاقت کے توازن کو بدل کے رکھ دیا ہے۔ اس رپورٹ میں شمالی کوریا سے لیے گئے میزائلوں سے مراد ہواسانگ 5 میزائل ہے۔ سال 2002 میں اسپانوی بحریہ نے ایک بحری بیڑے کو روکا جس میں اس قسم کے 15 میزائل موجود تھے، جو کہ شمالی کوریا سے یمن کی طرف جا رہا تھا، لیکن آخرکار سنا کے قانونی اعتراضات کے سامنے مجبور ہو کر اس بیڑے کو یمن کے ساحل کی طرف بڑھنے کی اجازت مل گئی۔ تجزیوں کے مطابق یمن نے پیانگ یانگ شمالی کوریا کے دارالحکومت سے 45 بیلسٹک میزائلوں پر مشتمل کئی دیگر میزائل بھی حاصل کر لیے ہیں، جن میں سے ہواسانگ S-6 میزائل بھی ہے۔ موجودہ مزاحمتی جنگ میں یمنی فوج اور انصار اللہ کے پاس ان کے علاوہ دیگر میزائل بھی ہیں، جیسا کہ نجم الثاقب ہلکے میزائلوں میں سے ایک قسم ہے، اسرخہ 3 میزائل جو کہ سال 2015 میں یمنی فوج کی اپنی ایجاد ہے، زلزال 2 जिसकी तकरीब रूनुमाई अंसारुल्लाह ने साल 2015 में की, और अब जलदाल तीन जिसकी रूनुमाई यमनी इनकलाबियों ने की है, और इन सबसे अहम तरीन मिजाइल यमनियों का जदीद तरीन मिजाइल यानी बुरकान एक, जिसका नक्शा रूसी स्कट सी मिजाइल से लिया गया है, और बुरकान दो जो कि बुरकान एक से सैकड़ों किलोमीटर दूर तक मार कर सकता है और बुरकान एक का अपग्रेड वर्जन है। अंसारुल्लाह वो तहरीक है जिसने सऊदी जारियत के दौरान मुल्की महरूमियत और मुफलिसाना कैफियत की वजह से अपनी अस्करी खुद मुख्तारी के सफर का आगाज कर दिया है। वो बहुत जल्द एक अजीम मिजाइली ताकत बनने जा रही है, और इस बात ने सऊदियों के अर्श को मजीद लर्जा करके उनकी नींदें हराम कर दी हैं।